اعوذ باللہ من الشیطان اللین الرجیم بسم اللہ الرحمن الرحیم الحمد للہ رب العالمین الصلاۃ والسلام علی الرسول الثقلین محبوب رب المشرقین المغربین جد الحسن والحسین ابو القاسم محمد وعلی اہل بیتہ الطیبین الطاہرین المعصومین المظلومین بسم اللہ الرحمن الرحیم لبیک یا حسین صلوات پڑھے محمد عزادار امام رضوی کالج بامبے کی آٹھویں مجلس ہے، ایٹھ مجلس ہے لبیک یا حسین کے ٹاپک کا، اور یہ ٹاپک بہت بڑی ٹاپک ہے. آلموسٹ 1400 ایئرس سے لبیک چل رہا ہے، ہر دور میں، ہر صدی میں، ہر زمانے میں، ہر پیریڈ میں. ایسا نہیں ہے کہ لوگوں نے لبیک نہیں کہا. 61 ہجری عاشورے سے لے کے آج تک، 8 محرم 1434 ہجری تک، ہر دور میں لبیک کہنے والے رہے، انہوں نے کہا، امام نے ان کو ایکسیپٹ بھی کیا. تاریخ کے واقعات بھی، آج انشاءاللہ کچھ واقعات آئیں گے، اور یہ ٹاپک کل تک چلے گی انشاءاللہ. کل اس سلسلے کی آخری مجلس ہے، پھر پرسوں قیامت کا دن ہے، پرسے کی مجلسیں ہوں گی عاشورے کو انشاءاللہ. کہ جس دن کے لیے لبیک کہنا تھا، وہ دن کمنگ سنڈے کا ہے، ڈے آفٹر ٹمارو. تو بہرحال مسلسل میں آپ سے ریکویسٹ کر رہا تھا کہ لبیک لبیک لبیک. آپ کو پتا ہے لبیک، کم از کم آپ تو یاد ہو گیا کہ اس کا مطلب ہے کہ ہم اپنی سروسز کو آفر کر رہے ہیں، اور ہم زندگی میں امام حسین کو بھی لبیک کہتے ہیں اور اللہ کو بھی لبیک کہتے ہیں. اللہ کو جو لبیک کہتے ہیں وہ میں نے پہلی مجلس میں بتایا کہ کوئی شخص جتنے عمرے یا حج پہ آتے ہیں سب لبیک کہتے ہیں. ایسا نہیں ہے کہ صرف علی کے چاہنے والے لبیک کہتے ہیں، نہیں، ہر آدمی لبیک کہتا ہے. آپ کو پتا ہے کہ جب ہم احرام باندھتے ہیں تو لبیک کہتے ہیں کہ ہم اپنی سروسز اللہ کو آفر کرتے ہیں، اور یہ کہتے ہیں کہ پروردگار جب ہم آئے تیرے پاس تو ہر چیز کو چھوڑ کے، ہر چیز کو بھول کے، صرف اور صرف تیرے لیے آ رہے ہیں. حج اللہ سب کو نصیب کرے، عمرہ سب کو نصیب کرے انشاءاللہ، بہت بڑا آنر ہے. ایک بات میں یہ روک کے بول دوں کہ اگر حج کسی پہ واجب ہو گیا اور اس نے اگر حج نہیں کیا، صاحب استطاعت ہے، ایفورٹ کر سکتا، اور اگر اس نے حج نہیں کیا کسی وجہ سے، تو اللہ کہتا ہے کہ میں اس کو یہودیت اور نصرانیت کی موت اٹھاؤں. کتنا بڑا جملہ ہے، ہم کیری نہیں کر رہے، یہودیت اور نصرانیت پہ اٹھاؤں گا. اتنا سخت جملہ ہے حج کے لیے کہ اگر حج واجب ہو جائے اور کوئی حج نہ کرے، قرآن اٹھا کے دیکھ لیا، اللہ کہتا ہے کہ اللہ پرواہ نہیں کرتا کہ اور یہ وہ واجب ہے حج کا، واجب ہونے کے بعد آپ نے نہیں کیا اور پھر آپ کے حالات خراب ہو گئے. اس لیے کہ حج استطاعت پہ، یعنی آپ افورڈ کر سکتے، آپ کے حالات ایسے ہیں کہ آپ کے پاس سیونگ ہے اور آپ حج پہ جا رہے ہیں. اللہ یہ نہیں بول رہا کہ ایوری ڈے آؤ، ایوری ایئر آؤ، ایوری ایئر اگر جائے تو اس سے بہتر کیا ہے، لیکن اللہ کہتا ہے زندگی میں، پوری لائف میں ایک دفعہ آؤ. ہم ایک دفعہ کے لیے، ہمارے پاس اتنے ایف اینڈ بٹ ہیں کہ یہ وجہ ہے، یہ وجہ ہے، بڑے آسانی سے ہم کہہ دیتے کہ ٹھیک ہے نیکسٹ ایئر کر لیں گے. ارے بابا نیکسٹ ایئر تک گارنٹی کیا ہے زندگی کی؟ آپ دیکھ رہے ہیں حج کتنا امپورٹنٹ ہے، سب کو کرنا چاہیے جو جو واجب ہے. اب میں، مجھے حج کا مسئلہ بتانا نہیں ہے یہاں پہ، بات آئی ہے تو میں کہہ رہا. تو حج وہ امپورٹنٹ عبادت ہے، اگر حج انسان کر لے واجب ہونے کے بعد، تو معصوم کا جملہ آپ عبد الرحمٰن کا نہیں، چھڑے امام کہتے کہ 70 گنا 70 ٹائمس جتنا بھی وہ اسپینڈ کرے گا وہاں پہ، لائک آج کل 2,40,000 2.5 لاکھ 3 لاکھ جو بھی ہے ریٹ، معصوم کہتا ہے. وہ امام کہتا ہے کہ جس کا لقب ہی صادق ہے، جس کو دشمن نے صادق کہا، وہ امام کہتا ہے کہ میں وعدہ کر رہا تم سے، تین چیزوں کے لیے کہا کہ اگر تم یہ تین چیزوں میں اپنے پیسے کو اسپینڈ کرو گے حج کے لیے، تو میں ایک سال کے اندر، امام کہتا ہے ایک سال کے اندر अल्लाह तुम्हें 70 गुना वापस करेगा, 70 टाइम तुमने 2 लाख स्पेंड किया तो अल्लाह 1 करोड़ 40 लाख तुमको वापस करेगा, ये वादा है मां का। दूसरी चीज, अगर कोई मां बाप की किफालत करता है, मां बाप को के ऊपर पैसे स्पेंड करता है, मां बाप को अपने घर में रखकर उनके खाना पीना, उनकी किफालत, उनका स्पॉन्सरशिप जैसा आप बोलते जो भी, मां बाप के लिए कोई करता है काम, ये कितना बड़ा ऑनर है। देखिए मासूम कहता है कि अल्लाह उसको 70 गुना वापस करता है अगर कोई मां बाप के लिए खर्च करता है। हम 5,000-10,000 देकर बड़ा एहसान समझ रहे हैं, एहसान करोगे तो एक रुपया भी नहीं मिलेगा, लेकिन अगर तुम स्पेंड करोगे उसकी खुशनुदगी के लिए तो मासूम कहते हैं 70 गुना अल्लाह वापस करेगा। तीसरी चीज जो मासूम ने प्रॉमिस किया है छठे इमाम ने, कि जो मेरे जद की आजादारी में खर्च करेगा मैं उसको 70 गुना नहीं गैर हिसाब से अदा करूं। आप समझ रहे, ये इतना इंपॉर्टेंट है दोस्तों। बहरहाल हज पे और उमरे पे जब हम जाते हैं तो हम ये कहते हैं कि लब्बैक अल्लाहुम्मा लब्बैक। आपको पता है, अब सुनो, लब्बैक की आज 8वीं मजलिस है, हमने बड़े आसानी से कह दिया लब्बैक, माशाल्लाह स्टिकर्स भी बन गए, आज भी मैंने गाड़ी में देखा लिखा हुआ है, वेरी गुड। ये एफर्ट्स, कम से कम कुछ एफर्ट्स तो हुए, कम से कम थोड़ी सी अवेयरनेस तो आई, कम से कम लोगों ने ये कोशिश तो की कि हम लब्बैक कहें, गाड़ी पे भी लिखे गए, घर पे भी लगे, माशाल्लाह जिसने भी किया अल्लाह उसके रिस्क में बरकत अता करे इंशाल्लाह। और ये एफर्ट्स तो किया उसने, 5,000 के करीब उन्होंने स्टिकर्स बनाए और फ्री डिस्ट्रीब्यूट किए, वेरी गुड। आपको मालूम है जब इमाम लब्बैक कहते थे, छठे इमाम जब एहराम पहनते थे, हर मासूम हज करता है अपने जमाने का या उमरा करता है, अजीब अजीब रिवायत मैंने पढ़ी आज कि इमाम जब एहराम पहनते थे और इमाम ने एहराम पहना, आप जानते हैं कि एहराम कैसा पहनते हो, नियत के लिए मस्जिद शजरा, मिसाल के तौर पर मस्जिद शजरा, इसलिए कि मासूम हमेशा मस्जिद शजरा से गया, इसलिए हम मस्जिद शजरा से प्रिफर करते हैं जाने के लिए मदीना मुनव्वरा, अल्लाह हमको ज़ियारत नसीब करें इंशाअल्लाह इंशाअल्लाह। तो एहराम इमाम ने पहना, पहन के रोना शुरू कर दिया, प्लीज गौर से सुनना, रोना शुरू कर दिया, ही स्टार्टेड क्राइंग, रो रहे जोर से, रो रहे। लोगों ने कहा मौला आप तलबी क्यों नहीं पढ़ते, इसलिए कि एहराम के बाद तलबी पढ़ना लाजिम है, इमाम तलबी पढ़ रहा है, पढ़ने से पहले रोए जा रहा है लब्बैक बोलने से पहले। तो रावी ने कहा मौला आप रो क्यों रहे, ये तो खुशी की बात कि हम अल्लाह के सामने जा रहे। इमाम ने कहा तुम क्या समझ रहे, इस वक्त मैं लब्बैक अल्लाहुम्मा लब्बैक अगर मैं कहूं मैं डरता हूं कहीं से कहीं वहां से जवाब ना आ जाए ला लब्बैक। आप समझे बात, यू नो व्हाट डज इट मीन, कि अल्लाह बोल देगा मैं तुम्हें एक्सेप्ट नहीं करता तो मैं क्या करूंगा, ये कौन कह रहा है, हुज्जत खुदा जमीन और आसमान का मालिक जिसकी मोहब्बत ईमान है, जिसे बोक्स कुफ्र निफाक, जिसकी मोहब्बत के सहारे आज हम जिंदा है, वो इमाम कहता है अल्लाह की बारगाह में जब मैं जाता हूं मैं डर रहा हूं कहीं वो ला लब्बैक ना कह दे। आप समझे दोस्तों कितना इंपॉर्टेंट मैसेज है ये, हम कितनी आज ला लब्बैक कब कहेंगे अगर हम उनको ओबे नहीं करते, हम उनकी बात नहीं सुनते, हम गुनाहों में डूब गया, हम कह रहे हैं बड़ी आसानी से लब्बैक क्या हुसैन, अरे बाबा दुआ ये करो कि तुम जब कहो लब्बैक क्या हुसैन, मैं फर्स्ट डे से यही पे स्ट्रेस कर रहा हूं, तो इमाम फौरन कहे एक्सेप्ट कर, तुमको सीने से लगा लें, इमाम है वक्त डर रहा ये कहने से, कहीं अल्लाह मुझे ला लब्बैक ना कह दे तो मैं क्या करूंगा, कोई सोच सकता इमाम के नाम से, सोचना कुफर, वो इमाम की जिंदगी ये है दोस्तों। हम प्लीज, मेरे 8 दिन की मेहनत जो है ना, मैं यूथ से बात कर रहा हूं, सिर्फ बॉम्बे का यूथ जो मुझे सुन रहा है लाइव, आई नो कि कितने लोग सुन रहे हैं सॉन्ग, उन लोगों में चेंज आ जाए, उनके जहन में हमेशा ये रहना कि मैं मौला को सर्विसेज ऑफर कर रहा हूं, मैं ऑफर कर रहा हूं और मौला मेरी उसको एक्सेप्ट करे। आज मैं आपको क्या बोलूं कि जो फोन आए ना, मुझे एक मिनट का चैन नहीं रहता, मतलब आराम का तो सवाल ही नहीं, रात भर चलते रहते फोन। फोन आया कि मौलाना मैं हिजाब के बारे में से पूछना चाहती हूं कि हिजाब सिर्फ मॉस्क में आने के लिए है مجلس میں آنے کے لیے ہے یا 24 گھنٹے جہاں مارکیٹ میں بھی جا رہے تو کرنا ہے. تو میں نے کہا یہ کوئی روایت میں نہیں ہے کہ تم یہاں پہ جاؤ تو حجاب کرو, یہاں جائے تو اوپن پھرو, یہاں جائے تو مطلب یہ آپ کا کلچر ہو گیا. یہاں میری ریکویسٹ ہے لبیک 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 لبیک. اس لمحے سے ڈرو کہ پورا محرم, پورے محرم میں تم نے کہا لبیک یا حسین فرسٹ 10 ڈیز میں. اگر روز عاشور امام حسین تم کو پوچھ لے اور امام حسین ایکسپٹ کر لے تو سمجھو 10 دن کی پوری محنت تمہاری پوری ہوگی. اس لیے کہ پرسوں کا دن جو آئے گا ڈے آفٹر ٹمارو, یہ وہی دن ہوگا کہ جس دن یہ آواز آئے گی کہ حل من ناصر ینصر ہونا, تو اس وقت تم کو جواب دینا ہے کہ مولا 9 ڈیز سے میں رزق کالے جا رہا تھا, میں 9 ڈیز سے میں اپنی سروسز آفر کر رہا تھا, مولا پلیز ایکسپٹ مائی سروسز, پلیز ایکسپٹ مائی سروسز. اس میں ایزی مت لیں, یہ مت بولے کہ کیا فرق پڑتا اگر نہیں ایکسپٹ کرے تو, نہیں بولے تو کیا ایکسپٹ, کیا فرق پڑتا, ڈیزاسٹر ہے, زندگی ختم ہو جاتی. یہی سب سے امپورٹنٹ چیز ہے. اس کے لیے اگر امام حسین کو خوش کرنا ہے, اف یو ریئلی وانٹ ٹو کیپ ہم ہیپی, اگر صحیح معنی میں اپنے امام کو خوش کرنا چاہتے ہو, ہیپی کرنا چاہتے ہو, تو امام کا جو مین مشن تھا مظلوم کربلا کا مشن تھا, وہ مشن کیا تھا, پروپوگیشن, اسلام کا پروپوگیشن تھا. امر بن معروف نہیں انل منکر, زیارت وارثہ میں تم کہتے ہو اشہد انکا خلقت الصلاۃ وآتیت الزکاۃ وامرت بالمعروف ونہیت عن المنکر, ویری کلیئر میسج زیارت وارثہ میں. مین جو موٹو تھا کربلا کا وہ امر بالمعروف ونہی عن المنکر تھا. امام نے جو ریٹن ول لکھی تھی, امام حسین کی ول وصیت آج بھی تاریخ میں موجود ہے. امام کی ریٹرن ول ہے مدینے سے نکلتے وقت, امام نے تحریر میں لکھ کے دیا, کس کو, ابن عباس کو. انہوں نے پوچھا تھا کہ مولا یا ابن رسول اللہ, آپ سب بچوں کو سیدانیوں کو لے کے جو جا رہے, وائی, کیوں جا رہے ہیں, کیوں جا رہے ہیں, اکیلے کیوں نہیں جاتے, چھوٹے چھوٹے بچوں کو لے کے جا رہے ہیں, یہ موسم میں, یہ ویدر میں اتنا ٹیمپریچر ہائی ہے, وائی آر یو گوئنگ. تو امام نے ریٹن ول لکھی اور کہا ابن عباس میں تم کو دیکھے جا رہا ہوں. ابن عباس واقعی میں کتنی بڑی ہستی ہے مسلمانوں کے پاس میں. اس میں امام نے کہا کہ اس لیے میں لکھ رہا ہوں, نکل رہا مدینے سے اصلاح امت جدی. ایک جملے میں مولا نے کربلا کے بیس کو رکھ دیا. کربلا کا جو بیس ہے نا, کربلا کا جو بیس ہے کہ جہاں حسین نے آپ سے مدد مانگی ہے, ہیلپ مانگی ہے, آپ دیکھیں کہ کرم کتنا امام کا کہ امام نے کربلا میں آپ سے ہیلپ مانگی. آنے والے ہر شیعہ سے, آنے والے ہر کلمہ پڑھنے والے سے امام نے کہا کہ اگر تم ہیلپ کر سکتے ہو تو پلیز ہیلپ می. اس کے لیے کہا کہ میں جو جا رہا ہوں وہ اصلاح امت جدی کے لیے جا رہا ہوں, کہ میری نانا کی جو امت ہے اس کی اصلاح کے لیے جا رہا ہوں, اس کو صحیح کرنے کے لیے جا رہا ہوں. اسی لیے خواجہ اجمیری نے کہا تھا کہ حقا کے بنا لا الہ الا حسین. خواجہ اجمیری کا جو شعر ہے آپ جانتے ہیں, شاست حسین بادشاہست حسین دینست حسین دین پناست حسین سردار ندار در در دست یزید حقا کے بنا لا الہ الا حسین. کیا مطلب ہے کہ حسین شاہ ہے, حسین بادشاہ ہے, حسین دین ہے, حسین دین کی حفاظت کرنے والا ہے. سردار ندا سر دے دیا, ہاتھ نہیں دیا یزید کے ہاتھ. سردار ندا در در دست یزید اپنا سر دے دیا لیکن یزید کے ہاتھ میں اپنا ہاتھ نہیں دیا. حقا کے بنا لا الہ حسین, حق تو یہ ہے کہ اب بنا لا الہ انہیں بانی اسلام کا حسین. خواجہ اجمیری کہتے ہیں کہ پہلی ہجری سے 61 ہجری تک, غور سے سننا, پہلی ہجری سے 61 ہجری تک, فرسٹ ہجری سے 61 ہجری تک اسلام رسول کا تھا, 61 ہجری سے اب اسلام حسین کا. یو انڈرسٹینڈ, اب اسلام رسول کا نہیں ہے, اب اسلام حسین کا اسلام. ویری ویری کلیئر میسج خواجہ نے دیا. جہاں سب جا کے بہت بڑی ہستی تھی سینٹرل انڈیا میں, پروپوگیشن آف شیعہ, پروپوگیشن آف ٹیچنگ آف امام حسین خواجہ نے پھیلائی. خواجہ کی وہ ہستی ہے کہ وہ اس پیریڈ میں کہ جب دین اسلام ختم ہو رہا تھا, خواجہ سینٹرل انڈیا میں آئے اجمیر کی سائڈ پہ, قیام کیا اور پروپوگیشن کیا شیعت کا. اب پروپوگیشن کر کے آج بھی اگر آپ ان کے مزار پہ جائیں تو ان کی ربائی لکھی ہوئی ہے اوپر, مشہور ربائی خواجہ اجمیری کی. سینٹرل انڈیا میں خواجہ اجمیری کا کنٹریبیوشن, اس لیے کہ اس وقت انڈیا میں جو ڈائنسٹیز تھی, جو امپائرز تھے, ان لوگوں کا ایک ہی مشن تھا کہ ہم دین امام کو پھیلنے نہیں دیں گے. آپ نارتھ انڈیا پورا پورا نارتھ انڈیا پلس نارتھ انڈیا میں اس وقت پارٹیشن نہیں تھا, تو لاہور کا حصہ, پنجاب کا حصہ, دہلی کا حصہ, انڈیا کا پنجاب کا حصہ, نارتھ انڈیا کا پورا یہ جو بیلٹ ہے اس بیلٹ میں مغل ڈائنیسٹی تھی. بابر کا زمانہ, میں تاریخ اسی نہیں پڑھا, میں بتا رہا ہوں کہ کس طرح شیعت لبیک یا حسین پہنچا انڈیا میں اور یہ لبیک یا حسین شیعت پھیلی. آج اٹس ویری ایزی ٹو سے علی ان ولی اللہ, اٹس ویری ایزی کہ ہم ماتم کر رہے ہیں, عزاداری کر رہے ہیں, لیکن یہ کسی کا سیکریفائز ہے, یہ کسی کا کنٹریبیوشن ہے جس کی وجہ سے آج ہم اتنی آسانی کے ساتھ ویسٹ میں, ساؤتھ میں, ایسٹ میں, نارتھ میں, پورے سب کانٹیننٹ میں یہ جو ذکر حسین پہنچا, یہ کیسے پہنچا, مولا علی کا نام پہنچا, یہ کیسے پہنچا. میں صرف اپنے یوتھ کو موٹیویٹ کرنے کے لیے کہ یہ میں واقعہ پڑھ رہا, صرف اس لیے پڑھ رہا کہ ہماری لڑکیاں اور لڑکوں میں ایک موٹیویشن پیدا ہو, ایک جذبہ پیدا ہو, ان کے دل میں خواہش ہو کہ اگر اتنی پرسنالٹیز نے, ان لوگوں نے اس طرح شیعت کو پروپوگیٹ کیا ہے تو ہم بھی بامبے میں. اور ایک چیز یاد رکھیں, کوئی شخص اس وقت تک پروپوگیشن نہیں ہوتا جب تک اس کا کیریکٹر صحیح نہیں ہوتا. کیریکٹر ہوتا پھر جب وہ کچھ بولتا تو اس کی بات پہ اثر ہوتا. یہ ایک آدمی پورے نارتھ انڈیا میں شیعت کو پروپوگیٹ کیا صرف اس لیے کہ وہ عالم بھی تھا, جاہل نہیں تھا, علم بہت ضروری ہے, اور دوسری چیز اس کا کیریکٹر ایسا تھا, کیریکٹر کے ذریعے, کردار کے ذریعے اس نے شیعت کو ایک بیس دیا ہے. دوستو اتنا آسان بات نہیں ہے, اسی لیے میں اپنے یوتھ سے بات کر رہا نا, یوتھ کو چاہتا کہ ان کا کیریکٹر اتنا بلڈ ہو کہ بامبے میں وہ اتنا پروپوگیشن کرے اپنے امام کا, اتنا اس طرح پھیلائے کہ ان کی جو ذمہ داری ہے لبیک یا حسین کی, وہ ذمہ داری 2012 کے اس محرم میں مکمل کرے. سلوات پڑھے محمد والے محمد. سینٹرل انڈیا میں خواجہ اجمیری نے کیا, ساؤتھ میں قطب شاہی ڈائنسٹی تھی, قطب شاہی ڈائنسٹی, کہ اس ڈائنسٹی نے پوری دین امام کو مضبوط کیا. ان کا کردار ایسا تھا کہ ساؤتھ میں ایک مسجد ہے کہ انہوں نے وہ بنانے کے لیے جب فاؤنڈیشن رکھنا چاہ رہے تھے تو ان کی حکومت میں اعلان ہوا کہ جس کی نماز فجر اب تک قضا نہ ہو وہ آگے بڑھے. کتنی بڑی بات ہے نہیں, کوئی اور کنڈیشن نہیں رکھا, کہ مسجد کا فاؤنڈیشن وہ رکھے گا جس کی آج تک نماز فجر ناگا نہیں ہوئی. پبلک میں سے کوئی نہیں آیا, جو خود کنگ تھا وہ آگے بڑھا. آپ سمجھے بات, رولرز ان میں سے آگے بڑھے, دو بھائی آگے بڑھے, دونوں رولرز ہیں, کنگڈم ہے قطب شاہی ڈائنسٹی کا, دونوں بھائی آگے بڑھے کہ ہم دونوں کی نہیں. اب اعلان ہوا کہ ٹھیک ہے نماز کا تو دونوں کے لیے آگے بڑھے, اب یہ بتاؤ کہ وہ آگے بڑھے جس نے کبھی بھی کوئی فعل مکروہ نہیں کیا. آپ کتنی آرام سے سن رہے ہیں, فعل مکروہ آپ سمجھ رہے ہیں, مکروہ فعل وہ ہے کہ اس میں کوئی گناہ نہیں ہے کرنے سے, تو کہا جو فعل مکروہ نہیں کرے तो वो आगे बढ़े, तो उनमें से एक भाई आगे बढ़ा, उससे फाउंडेशन। ये इतना पायस था। अच्छा, ये नहीं है कि वो उनके पास कुछ फैसिलिटी नहीं थी इसलिए वो लोग इस तरह पायस हो गए थे, नहीं। रूलर्स हैं उस जमाने के रूलर्स, यू नो मुगल डायनेस्टी के रूलर्स क्या थे, मैं हिस्ट्री नहीं पढ़ रहा, वो बच्चे हिस्ट्री में जानते हैं, मैं नाम लेने की जरूरत भी नहीं है। वो कैसे थे वो लोग मुगल डायनेस्टी के रूलर? और मुगल डायनेस्टी ये चाहती थी कि टोटल रेज हो जाए मौला अली का नाम, नॉर्थ इंडिया की पूरी शियत, पूरी शियत, एक आदमी का कंट्रीब्यूशन, सिर्फ एक आदमी। तहमसब एक हाकिम था, उसकी बहन लेडीज के लिए मोटिवेट करने के लिए, कल मैंने कहा था तहमसब की बहन ने हुमायूं के जरिए शियत को वहां पे मजबूत किया। उसके बाद हर दौर में कोई ना कोई, उसके बाद एक जहांगीर एक रूलर था मुगल डायनेस्टी का, उसकी वाइफ नूरजहां, उसने शियत को मजबूत किया। इतनी आसानी से लब्बैक या हुसैन वहां नहीं पहुंचा। आज जो लाखों करोड़ों की तादाद में जो आज के मौला के चाहने वाले हैं, वो कैसे हैं, किसका कंट्रीब्यूशन है, कोई काम किया है? जबकि 900 इयर्स तक इस शियत को, इस नाम को रेस करने के लिए दुनिया ने हर वजह की कोशिश की कि 900, आज भी आप देख सकते कि कैसा रेस करना चाह रहे इमाम के नाम को। करबला एक ऐसा हमारे पास आइडियल, करबला एक ऐसा मिशन कि अगर करबला को सामने रखकर इंसान जिंदगी गुजारे, बिलीव मी, उसकी जिंदगी ऐसे आगे बढ़ेगी, हर लम्हा उसकी मदद होगी। तो नॉर्थ इंडिया में एक ऐसी शख्सियत, अकबर का जमाना, अकबर के जिस जमाने में एक आदमी मौला अली का नाम नहीं ले सकता था पूरे नॉर्थ इंडिया में, तो उस पीरियड में जो अकबर के करीब लोग थे, एडवाइजर्स, मिनिस्टर्स, वो सब अली वाले थे मौला के चाहने में। क्यों थे? वो अपने मजहब को छुपाए हुए थे, मजहब को छुपाए हुए थे। क्यों थे लेकिन करीब? इसलिए थे कि वो जाहिल नहीं थे, आलिम थे। आप समझ रहे बात? मौला का एक जुमला है, मेरे मौला का जुमला है कि तुम इतने इल्म को हासिल करो, इतनी नॉलेज को हासिल करो कि बड़ी बड़ी हुकूमतें तुम्हारी मोहताज हो जाए। कितना अजीब जुमला है। तो जितने एडवाइजर्स थे वो सब इमाम के चाहने वाले थे। इन लोगों ने कहा कि अगर हम तो मौला के चाहने वाले हैं लेकिन हम प्रोपोगेशन नहीं कर सकते, इस्लाम को नहीं फैला सकते, शिया को नहीं फैला सकते, हुसैन के नाम को नहीं बुला सकते, बेहतर यह है कि हम किसी आलिम को बुलाएं और बुलाकर अकबर से इंट्रोडक्शन करवाएं। अकबर कैसा रूलर है हिस्ट्री आप जानते हैं। मशहद मुकद्दस से एक आलिम आया। आपने एक बात यहां गौर की कि अगर कोई इंसान किसी बड़े आदमी के करीब हो जाता, वो फिर किसी दूसरे भाई को लाता नजदीक? कभी नहीं लाता। वो कहता यार वो आएगा तो मेरा नाम कट जाएगा, वो आएगा तो मेरा खत्म हो जाएगा, मेरा पोजीशन खत्म हो जाएगा। इन्हें वो चीज है कि बंदे को ट्रस्ट नहीं है अल्लाह पे, अपने आप पे ट्रस्ट है। ये लोग देखिए सेल्फिशनेस इस्लाम में कितनी, एक लम्हे के लिए भी सेल्फिशनेस नहीं है, लेकिन हमारे पास कितनी है। इन लोगों में देखे कैरेक्टर कैसा था। इन लोगों ने कहा कि नहीं हमसे इस्लाम नहीं फैल रहा, हमको एक आलिम को लाना पड़ेगा। तो इन लोगों ने मशहद मुकद्दस से एक आलिम को बुलाया, और बुलाया उस वक्त अकबर जो है लाहौर में लाल किला बनवा रहा था, रेड फोर्ट जो लाहौर का है वो कंस्ट्रक्ट करवा रहा था। अकबर लाहौर में थे, ये जो एडवाइजर्स थे इन लोगों ने उस आलिम को बुलाया मशहद मुकद्दस से और अकबर से इंट्रोडक्शन करवाया कि ये आप इनसे मिलिए, बहुत बड़े आलिम है। तो जब अकबर से इंट्रोडक्शन, अकबर कैसा रूलर था, आयरन रॉड की तरह वो हुकूमत करता था, उसने हाथ बात मिलाया, मिला के गुफ्तगु शुरू की, बातचीत डायलॉग शुरू हुआ। जैसे ही बात शुरू हुई अकबर जैसा किंग, उसने कहा यार ये तो कितना बड़ा आलिम है, या फिर मेरे मौला का जुमला है कि इंसान जबान के नीचे छुपा हुआ है, जबान खुलती है तो पता चलता है कि आलिम है या जाहिल। अली वाले हमेशा इल्म को हासिल करना है। जहालत से बाहर निकलो, जहालत से बाहर निकलो, जहालत में रहोगे तो कभी आगे नहीं बढ़ सकोगे। जितना हो सके अच्छे स्कूल्स में जाओ, अच्छे कॉलेजेस में जाओ, प्रोफेशनल कोर्सेज में जाओ। आजकल ग्रेजुएशन करके जिंदगी नहीं गुजार सकता कोई। बीकॉम, बीए, बीएससी मत करो, हर लड़का प्रोफेशनल कोर्स में जाए। क्यों जाए कि प्रोफेशनल कोर्सेज में जाओगे तो तुम प्रोपोगेशन बराबर कर सकोगे, ग्रेजुएशन की कोई वैल्यू नहीं है, तुम डिफरेंट कंट्रीज में जाओ, खाली बॉम्बे में रहने की जरूरत नहीं है, यहां पे इंजीनियरिंग करो फिर मास्टर्स करने जाओ। हर लड़के को चाहिए कि लड़की को चाहिए मास्टर, और हमारी लड़कियों को भी पढ़ना चाहिए, ऐसा नहीं है कि सिर्फ लड़के पढ़े, नहीं लड़कियों को भी पढ़ना चाहिए। इसलिए लड़की को पढ़ना चाहिए कि वो एक लड़की नहीं पढ़ रही बल्कि पूरा जनरेशन पढ़ रही। अगर मां जाहिल है तो बच्चे को तरबियत क्या देगी? बहुत जरूरी है, मेरी बहनें मेरी आवाज सुन रही है, हर लड़की को हमारी कम्युनिटी का उसका आपके लिए तो यहां इतना अच्छा माशाल्लाह ये कॉलेज, पढ़ो आगे बढ़ो, इससे बेहतर क्या है कि एजुकेशन के लिए इतना बड़ा कॉलेज वीर साहब ने किया आपके लिए। डू समथिंग, पढ़ो, एजुकेशन को हासिल करो, आज से प्लानिंग करो। आज से जब तुम प्लानिंग करके आगे बढ़ोगे तो 10-15 साल में पूरे बॉम्बे में ये कंफर्म हो जाएगा कि अली वाले जो है वो जाहिल नहीं होते। बेस को स्ट्रांग करो, बेस को स्ट्रांग करो, मास्टर्स करो, कोई प्रोफेशनल कोर्सेज में जाओ, छोटे कोर्सेज में नहीं जाना, खाली ग्रेजुएशन नहीं करना, ग्रेजुएशन करके फिर मास्टर्स करो, जितना इल्म हासिल करोगे उतना तुमको फायदा है। दोबारा वक्त नहीं है, वक्त तेजी से गुजर रहा। अकबर से इंट्रोडक्शन हुआ, अकबर ने गुफ्तगु की, बहुत इंप्रेस हुआ, कहा कि ये कितना बड़ा आलिम है। डिस्कशन के दौरान अकबर ने इनसे कहा कि आप कश्मीर का एरिया कर लेंगे, देख लेंगे। इन्होंने कहा नो प्रॉब्लम, ये कश्मीर चलेंगे। कश्मीर में जो आज शिया थे ना जम्मू में, मैं जा रहा हूं इंशाल्लाह रबी लवल में जाऊंगा, कालगीर जो जगह है, जम्मू, ये जो पूरे वहां पे जो मौला के चाहने वाले हैं ना, ये सब इस बंदे का कंट्रीब्यूशन। लब्बैक क्या हुसैन का सही इसने काम किया। कालगीर में 80% मौला के चाहने वाले, 80%। जम्मू में रबी लवल में मैं जा रहा हूं, अंदाजा होगा वहां जाने को, पूरा इस बंदे का एक आदमी का। कितने साल से? 400 years, 4.5 years, एक आदमी कंट्रोल। ये है काम, खाली अपना बिजनेस, सियासत, इसको कुछ बोल दो, उसको कुछ बोल दो, इसके लिए कुछ कर दो, उसके लिए कुछ कर दो, एंजॉय कर। व्हाट इज हैसियत है? अरे हमारे पास इन दिनों का एहतराम भी नहीं है, मैं क्या बोलूं इससे ज्यादा। ये जो मखसूस डेज है इसकी रेस्पेक्ट भी नहीं है। मजलिस में आने से पहले, मजलिस में जाने के बाद सिर्फ ये गॉसिप। अरे बाबा ये 10 days तो छोड़ दो यार, लीव दिस 10 days। अगर ये दिनों में भी लगे हुए हो तो व्हाट इज द यूज। 1,000 आदमी को, 5,000 आदमी को, 20,000 आदमी के लिए खिलाओ, कोई फायदा नहीं है। अनलेस इफ यू लीव दीज थिंग्स। हुसैन हमारे खाने का मोहताज नहीं है, तुमने खिलाओगे 1,000 आदमी है, इमाम हुसैन रास्ता खुद बनाया था। हम क्या, हम अगर नजर करके हम बड़े एहसान कर रहे हैं? कम से कम ये 10 days का तो रेस्पेक्ट करो कि 10 days में हर चीज को छोड़ देना, हर वो चीज को छोड़ना जिसको हुसैन पसंद नहीं करते। अगर वो चीजें अगर हम कर रहे हैं जिसको हुसैन पसंद नहीं करते, तो फिर आप खुद बोले कि लब्बैक कहोगे, वहां से अगर ला लब्बैक आ जाए तो क्या करोगे, क्या करोगे ला लब्बैक आ जाए। ये सबके लिए मैसेज, लड़का लड़की औरत मरद सबके लिए। हुआ क्या, इन्होंने कश्मीर को संभाला, इधर अकबर खत्म हो गया, जहांगीर बादशाह बन गया। जहांगीर जब रूलर बना तो इनका जो चीफ जस्टिस था वो रिटायर हुआ,